Abang ni sangka sekali ke perubahan ke jadi bebasnya ke perubahan nasida tulen agar dah kita cek kas tu dekik cek mana dan sudah nak layak esok yo sangka sekali ke dia meo ani kalau saya dah nak lagu kita kami saya dah maksud dengan asis maksud भलो हुनुहुन्छ हाम्रो कमजोरी जान्नुहुन्छ हाम्रो जीवनमा तपाईँको अनुभव प्रशस्त छ यसको लागि धन्यवाद छ पिता यो समय पाएको छ हरेकलाई केही न केही सत्यताहरूले तपाईँ सिकाउनुहोस् र बढाउनुहोस् पिता प्रभु यीशुको नाममा व्यवस्थाको प्रबन्ध चाहिँ हामीले अध्ययन गऱ्यौँ सङ्कष्टकालको समयमा चाहिँ मानिसले परमेश्वरको व्यवस्था पालन गर्न पुरै विफल भएको छ हामी देख्छौँ जुन चाहिँ त्यो अघि दोस्रो थेसलोनिकी दुई अध्यायको सातदेखि आठमा हेरेको पदलाई फेरि एकचोटि दोहोऱ्याउँ दोस्रो थेसलोनिकी दुई को सात र आठ जहाँ चाहिँ भ्रष्टता चाहिँ चरम बिन्दुमा पुग्ने कुरा चाहिँ उल्लेख छ अत्यन्तै अधर्म अथवा भ्रष्टताको समय हो भनेर चाहिँ बताएको छ सात पद अधर्मको रहस्यले पहिलेदेखि काम गरिरहेको छ उसले मात्र अहिले रोकिरहेको छ अर्थात् त्यति प्रकट हुन पाएको छैन जति ऊ प्रकट हुन चाहन्छ त्यो अथवा त्यो अधर्म प्रकट गर्न चाहन्छ शैतानले त्यति गर्न पाएको छैन परमेश्वरको गवाईहरू मण्डली संसारमा छन् सत्यता छ त्यसैले गर्दाखेरि चाहिँ नुनले झैँ काम गरिरहेको छ तर एक दिन मण्डली लगिन्छ आफू अलग नहुन्जेल उसले रोकिराख्नेछ पवित्र आत्मा उपासस्थान मण्डली लगिनेछ आठ पद अनि तब त्यो अधर्मी त्यो भ्रष्ट व्यक्ति भ्रष्टको पनि भ्रष्ट प्रकट हुनेछ ख्रिस्ट विरोधी जसलाई प्रभुले आफ्नो मुख को आत्माले नाश पार्नुहुनेछ र आफ्नो आगमनको तेजले भस्म पार्नुहुनेछ परमेश्वरको पहिलो दुई आज्ञाहरूलाई सम्झना गरौँ दश आज्ञा माने पहिलो चाहिँ म मेरो सामु चाहिँ कुनै अरू ईश्वरहरू हुनु हुँदैन दोस्रो आज्ञा चाहिँ मूर्ति पूजा नगर्न नबनाउन ननिरन सङ्कष्टकालको समयमा चाहिँ मानिसहरूले चाहिँ मूर्ति पूजाको यस्तो खालको पाप गर्छन् ठ्याक्कै त्यसले चाहिँ कहिले पनि गरेको थिएन आजसम्म देखेको छैन एउटा मान्छेले नै आफू परमेश्वर हुँ भन्ने दावी गर्दै मान्छेहरूलाई चाहिँ दण्डवत गर्न लाउँछौँ यही खण्डको चार पदमा हेर्नुहोस् त त्यसले यो को हो त्यसले अब तीन पद पनि पढ्नु पर्यो कसैले तिमीहरूलाई कुनै रीतिले धोका नदेओस् किनभने धर्मको पतन अथवा यो सत्य त्याग पहिले नआएसम्म र त्यो पापको पुरुष त्यो विनाशको पुत्र प्रकट नभएसम्म त्यो दिन आउने छैन त्यसले विरोध गर्छ र सबै ईश्वर भनिने अथवा पूजा गरिने भन्दा माथि आफूलाई उचाल्छ यहाँसम्म कि म नै परमेश्वर हुँ भन्ने कुरा देखाउँदै त्यो परमेश्वरको मन्दिरमा परमेश्वर चाहिँ बस्छ त्यसैले अहिले ऊ देखा पर्न सक्दैन उसलाई रोकिरहेको छ त्यसैले को ख्रिस्ट विरोधी हो भनेर चाहिँ हामीले खोजी गरेर अहिले जान्न सक्दैन तर हामी लगेपछि चाहिँ ऊ प्रकट हुनेछ त्यो बेलामा चाहिँ त्यो मन्दिर पनि बन्नेछ हामी लगेको लगतेपछि चाँडै नै धेरै समय लाग्दैन भन्छन् गरी यहुदीहरूले त्यो बनाउनलाई अनि सात वर्षको बीचमा उसले आफूलाई चाहिँ त्यहाँ आफू नै परमेश्वर हुँ भनेर स्थापित गर्नेछ एउटा मूर्तिद्वारा त्यसैले सङ्कष्टकाल चाहिँ भ्रष्टताको चरमबिन्दुको समय हुनेछ अनि त्यो बेलामा चाहिँ यो मूर्तिलाई पुज्न अस्वीकार गर्नेहरू चाहिँ प्रकाश 13:15 हेर्नुपर्छ म पढिदिन्छु यो अगाडिबाट अनि त्यस पशुको मूर्तिले बोलोस् साथै त्यस पशुको मूर्तिलाई पूजा नगर्नेहरू सबैलाई मारिने गराओस् भनेर त्यसलाई त्यस पशुको मूर्तिमा सास हाल्ने अधिकार दियो एकदम आश्चर्य कर्महरू गर्नेछ शैतानसँग आश्चर्य कर्म गर्ने शक्ति छ उसले चाहिँ यो क्रिस्ट विरोधीको मूर्तिलाई बोल्न सक्ने पनि बनाउँछ सास फेर्ने पनि बनाउन सक्छ अथवा एउटा जिउँदो भए जस्तै अनि सबै मानिसहरू चाहिँ यो त ईश्वर नै हो यो त परमेश्वर नै हो भनेर चाहिँ त्यसलाई बुझ्नेछन् तर ज जसले गर्ने छैनन् कतिले गर्ने छैनन् पनि उनीहरू चाहिँ आफ्नो ज्यानकै जोखिमले त्यो गर्नेछन् अनि 13:8 लेखेको छ अनि पृथ्वीमाथि बस्ने सबैले त्यसलाई दण्डवत गर्नेछन् अर्थात् तिनीहरूले जसका नामहरू संसारको उत्पत्तिदेखि मारिनु भएको थुमाको जीवनको पुस्तकमा लेखेका छैनन् तपाईँलाई प्रश्न सोध्न चाहन्छु के तपाईँको नाम मारिनु भएको थुमाको जीवनको पुस्तकमा लेखेको छ बाइबलमा लेखेको छ उहाँमाथि जसले विश्वास गर्छ उसँग अनन्त जीवन हुन्छ रमा तिमीहरूको नाम स्वर्गमा लेखेको छ भनेर अरू कुरामा होइन त्यसमा रमा यदि छैन भने तपाईँ चाहिँ मण्डली उठाइलाँदाखेरि चाहिँ यहीँ बस्नुहुनेछ अनि तपाईँले त्यो बेलामा चाहिँ उसलाई बुझ्ने कि मर्ने भन्ने रोज्नुपर्ने हुनेछ भयानक व्यवस्थाहीन समय हुनेछ त्यो बेलामा अनुग्रहको प्रबन्धसँग अब हामी तुलना गरौँ सङ्कष्टकालको समयलाई अनुग्रहको प्रबन्धसँग तुलना गर्दाखेरि के देख्छ भने हुन त सङ्कष्टकाल चाहिँ उहाँको अनुग्रहलाई अस्वीकार गर्ने व्यक्तिहरूमाथि नै इन्साफ खसालिएको अधिक अनुग्रह देखाएको यो वर्तमान अनुग्रहको अवधि पछि चाहिँ सबैभन्दा कडा इन्साफको अवधि आउनेछ 7 सङ्कष्टकाल किनभने मान्छेले यदि अनुग्रहलाई अस्वीकार गर्छन् भने अब उनीहरूलाई के दिने इन्साफ बाहेक यदि परमेश्वरको प्रेमलाई वास्ता गर्दैन भने परमेश्वरले उसलाई के दिने उहाँको क्रोध बाहेक त्यो सामना गर्नै पर्छ एउटा अविश्वासीले अनि प्रकाशको पुस्तकले चाहिँ हामीलाई त्यो इन्साफहरू त्यो महामारीहरू जुन पृथ्वीमा चाहिँ एक चरण र गर्दै अर्को चरण बद्ध रूपमा चाहिँ यो बसिन थाल्छन् त्यसलाई चाहिँ बयान गरेको छ तीन चरणहरू छन् एक चाहिँ 7 इन्साफहरू भनेर चाहिँ बयान गरेको छ इन्साफ अथवा न्यायको त्यो पुस्तक जब प्रभु येशूले खोल्नुहुन्छ यो पृथ्वी सम्बन्धी न्याय अनन्त न्याय त होइन त्यसपछि चाहिँ प्रकाशको 6 र 8 एक पदसम्म चाहिँ त्यो 7 खोल्दाखेरिको त्यो पुस्तक चाहिँ बिरुवा पुस्तक सन्तुलनको रूपमा छ अनि हरेक छाप खोल्दाखेरि चाहिँ इन्साफहरू बर्सिन थालेछ त्यो अनि त्यसपछि 7 तुरैका इन्साफहरू प्रकाश 8:9-11 15 त्यसपछि तेस्रो चरणमा 7 कचौराहरूको इन्साफहरू परमेश्वरको डरलाग्दो क्रोधको कचौरा खनाउन थाल्नुहुन्छ त्यो चाहिँ प्रकाशको 16 छ जसमा चाहिँ हर्मगेडोनको लडाइँ त्यसमै छ अनि तर हामीले अब यसरी भन्नु यो जुन प्रकाशित पुस्तक जस्तो जुन तपाईँले पढ्नु भएको छ नि त्यो महामारीहरू पढ्दाखेरि चाहिँ त्यो डरलाग्दो महामारीहरू पढ्दाखेरि अनि यदि तपाईँले चाहिँ मिश्र देशमा परमेश्वरले प्रहार गर्नुभएको महामारीसँग तुलना गर्नुभयो भने तपाईँले के पाउनुहुन्छ त्यहाँ धेरै समानताहरू छन् मिश्र देशबाट इजरायल जातिलाई निकाल्दाखेरि त्यो चाहिँ प्रस्थानको 6-12 खालि एउटा भिन्नता के छ भने मूसाको समयमा त्यो महामारीहरू चाहिँ केवल मिश्र देशको भूमिभित्र मात्र सीमित थिए तर सङ्कष्टकालको महामारीहरू चाहिँ सारा विश्वभरि बर्सिनेछ प्रकाशको 3:10 फेरि पनि पढ्छौ मण्डललाई यस्तो प्रतिज्ञा छ तिमीले मेरो धीरजको वचन पालन गरेका छौ यसकारण म पनि तिमीलाई परीक्षाको घडीबाट जोगाउनेछु जुन चाहिँ पृथ्वीमा बस्नेहरूलाई जाँच्नका निम्ति सारा संसारमाथि आउनेछ देख्नुभयो यो चाहिँ कहीँ सीमित रूपमा आउने होइन यो चाहिँ सारा संसार विश्वव्यापी रूपमा चाहिँ हिंसा आउनेछ अनि के गर्नेछन् मानिसहरू के होसमा आएर चाहिँ उनीहरू परमेश्वरमा फर्कनेछन् यसो विचार गर्नुहोस् न, अहिलेकै मान्छेहरू कतिजनाले अनेक दुःख पाउँछन् अनि उनीहरू चाहिँ ओहो मलाई प्रार्थना गरिदिनुहोस् होइन, अब म पनि आउँछु होइन, अनि अलिकति राम्रो हुन्छ नि त्यसपछि फेरि छैन होइन। अब त्यो स्वभाव बद्लिँदैन मान्छेको, अविश्वास गर्ने अविश्वास नै गर्छ है, केही फाइदा पाउँछ भनेर चाहिँ आउँछन्। त्यो बेलामा चाहिँ लट्ठी खाँदाखेरि पनि मान्छेहरूले विश्वास गर्छन्, त्यस्तो महामारी आउँदाखेरि पनि उनीहरू चाहिँ पश्चाताप गर्न आफ्नो दुष्ट मार्गहरूतिर फर्कन चाहिँ चाहने छैन अधिकांशले। तर सुन्दर कुरा एउटा के छ भने, त्यस्तो इन्साफको बीचमा पनि परमेश्वरको अनुग्रह चाहिँ हुनेछ। अनुग्रहको युग चाहिँ होइन त्यो, यो चाहिँ अनुग्रहको अन्तमा इन्साफ हो, तैपनि उहाँको अनुग्रह चाहिँ उपलब्ध हुनेछ। किनभने त्यो बेलामा चाहिँ यद्यपि परमेश्वरले इन्साफ गरिरहनु भएको छ, विश्वास गर्न चाहनेहरूलाई चाहिँ उहाँले मुक्ति पाउने मौका दिनुहुन्छ, अनि त्यहाँबाट हामीले परमेश्वरको अनुग्रह देख्छौँ। त्यसैले मानव इतिहासको सबैभन्दा घोर अन्धकारको समयमा पनि त्यहाँ केही उज्यालो किरण पनि चम्किरहेकै हुन्छ। परमेश्वरले चाहिँ त्यस्तो भयानक इन्साफहरूको बीचमा आफ्नो अनुग्रह हात पसार्नुहुन्छ, जो जसले समाज छन् उनीहरूलाई बचाउनुहुन्छ। यहाँ प्रकाश सात अध्यायमा पठाउँदा त्यो सङ्कष्टकालको समयमा बाँच्नेहरूको बारेमा लेखेको छ। अनि कुरो के छ भने, सङ्कष्टकालको समयमा मुक्ति पाउनेहरू चाहिँ धेरै जसो मानिन्छ, त्यसैले यो सात अध्यायमा पढ्दाखेरि उनीहरू विश्वास गरेर मारिएर उनीहरू त तेस्रो स्वर्गमा पुगिसकेको दृश्य पो देखाएको छ हामीलाई। प्रकाश सात अध्यायमा चाहिँ हामी चार पदमा पढ्नेछौ, अनि मैले ती छाप लगाइएहरूको संख्या सुने, अनि इजरायलीहरूका सबै कुलहरूका छाप लगाएको लगाइकाहरू 144,000 थिए। अब यिनीहरू चाहिँ विशेष परमेश्वरको गवाही हुनलाई चाहिँ सुनिएका 144,000 हुन्, यिनीहरूलाई चाहिँ मार्न सक्ने छैन ख्रिस्ट विरोधीले। अनि उनीहरू चाहिँ यहुदीहरू हुनेछन्। तर त्यसपछि नौ पदमा हेर्नुहोस् त, उनीहरू मारिन्छन्। यी कुराहरू पछि मैले हेरेँ, अनि हेर सबै जाति कुल मानिस र भाषाहरूको एउटा ठुलो भीड, सातको नौ, एउटा ठुलो भीड जसलाई कसैले गर्न सकेन, सेता वस्त्रहरू पहिरेर र आफ्ना हातहरूमा खजुरका हाँगाहरू लिएर सिंहासनका सामु र थुमाका सामु उभिरहेका थिए। को थिए यिनीहरू? एक त धेरैजना छन्, अब संसारको सबै मानिसहरूको तुलनामा चाहिँ थोरै नै हुन् जहिले पनि, जीवनमा बस्नेहरू थोरै हुन्छन्, तर उनीहरूको ठुलै जमात छ। यहाँ पढ्दै जाँदाखेरि हामी 14 पदमा पढ्छौँ उनीहरूको हुन् 14 पद, अनि मैले उनलाई भने, अब यूहन्नालाई यो दर्शन दिइरहेको छ, उसले चाहिँ को हुन् यिनीहरू भन्दैछन्, हजुर तपाईँ नै जान्नुहुन्छ यिनीहरूको हुन्। अनि उनले मलाई भने, यूहन्नालाई बताइन्छ, तिनीहरू ती हुन् जो महासङ्कष्टबाट निस्केर आएका छन्, अनि यिनीहरूले थुमाको रगतमा आफ्ना वस्त्रहरू धोएका छन् र आफ्ना वस्त्रहरू सेता पारेका छन्। त्यसैले सङ्कष्टको समयमा पनि त्यहाँ विश्वास गर्नेहरू हुन्छ, किनभने सुसमाचार त्यहाँ सुन्न पाइन्छ। त्यो बेलामा मत्ती 24 अध्यायको 14 पदमा हेर्नेछौँ, प्रचार गर्ने चाहिँ हामी हुने छैनौँ, प्रचार गर्नलाई चाहिँ प्रभुले दुईटा विशेष साक्षीहरू पठाउनुहुन्छ, जसद्वारा यी 144,000 प्रचारकहरू तयार हुन्छन्। यहाँ भएको विभिन्न तथ्याङ्कहरू जोडेर चाहिँ त्यही निष्कर्ष निस्किन्छ, अनि उनीहरूले चाहिँ संसारको अन्तसम्म प्रचार गर्छन्। मत्ती 24:14 पदमा यसरी लेखेको छ, अनि यो राज्यको सुसमाचार चाहिँ, हेर्नुभयो, राज्यको सुसमाचार, हजार वर्ष राज्य अब आउँदैछ भन्ने सुसमाचार, हामीले प्रचार गर्ने सुसमाचार चाहिँ ख्रिस्ट यीशु मर्नुभयो, पौडी उठ्नुभयो। तर यो राज्यको सुसमाचार भनेको छ, त्यो बेला प्रचारिनेछ, चाहिँ सबै जातिहरूका लागि साक्षी हुनलाई सारा संसारमा प्रसारिनेछ अनि त्यसपछि अन्त आउनेछ, अर्थात् प्रभु यीशुको आगमन हुनेछ। अनि यहाँसम्म कि स्वर्गदूतलाई समेत प्रयोग गर्नुहुनेछ है। प्रकाशको 14 अध्यायमा हेर्नुहोस् त, अहिले स्वर्गदूत प्रयोग गरिरहनु भएको छैन, यो अनुग्रहको प्रबन्धमा सुसमाचार प्रचार गर्नलाई चाहिँ बचाइएको पापीहरूलाई, तर इन्साफको बेलामा चाहिँ आकाशमै देखिने र सुन्ने गरिकन स्वर्गदूतहरूलाई पनि पठाउनुहुन्छ। यो त गजबको यहाँ दृश्य बयान गरिएको छ, जसले चाहिँ यसरी भन्नेछ प्रकाश 14:6-7, किन त्यो बेलामा चाहिँ अब ख्रिस्ट विरोधी यो पापको पुरुष यो भ्रष्टलाई चाहिँ पुज्ने हो कि नपुज्ने, अब पुजेन भने मारिन्छ, ठुलो परीक्षा छ। अनि त्यही बेला परमेश्वरले भन्नुहुन्छ नबुझ नबुझ उसलाई, अनि स्वर्गदूत पठाउनुहुन्छ यसको लागि चाहिँ। हेर्नुहोस् 14:6 पढ्छौँ, अनि पृथ्वीमाथि बस्नेहरू र हरेक जाति कुल भाषा र मानिसलाई प्रचार गर्नलाई अनन्त सुसमाचार साथमा भएको अर्को एउटा स्वर्गदूतलाई मैले आकाशको बीचमा ठुलो स्वरले यसो भन्दै उडिरहेको देखेँ, परमेश्वरको डर मान र उहाँलाई महिमा दे, किनकि उहाँको न्यायको घडी आएको छ, अनि जसले स्वर्ग पृथ्वी समुद्र र पानीका मुहानहरू सृष्टि गर्नुभयो उहाँलाई धन्यवाद गर। खास ख्रिस्ट विरोधीलाई धन्यवाद नगर भनेर प्रष्टै यहाँ चाहिँ आइरहेको छ। उनीहरू चाहिँ खै हामीलाई थाहा थिएन भन्ने खालको त्यस्तो छ नि। यहाँ तल पढ्दै गयो भने देख्छौँ है कि 9 हेर्नुहोस् त, अनि तेस्रो स्वर्गदूतले ठुलो स्वरले यसो भन्दै तिनीहरूलाई पछ्याए, यदि कुनै मानिसले, स्वर्गदूतले प्रचार गर्दैछ, त्यो पशु ख्रिस्ट विरोधी त्यसको मूर्तिको पूजा गर्छ र आफ्नो निधारमा वा आफ्ना हातमा त्यसको निशान लिन्छ भने, किनभने त्यो बेलामा चाहिँ ख्रिस्ट विरोधीलाई आफ्नो आफू पक्षमा छु कि छैन भनेर चाहिँ उसलाई भन्नै पर्छ, लुकेर बस्न पाइँदैन होइन। अनि ल म ख्रिस्ट विरोधी नै भएँ, म पुज्ने नै भएँ भनेपछि चाहिँ कसरी हो, दायाँ हातमा अथवा निधारमा चाहिँ उसको एउटा निशान लिनुपर्ने छ, म उसकै भए भनेर, त्यो निशान लिएपछि चाहिँ मौका छैन सकियो। त्यसैले चेतावनी आउँदैछ, त्यसको चिन्ह निशान हातमा निधारमा नलिए, जसले लिन्छ के हुन्छ, चेतावनी 10 त्यसैले परमेश्वरको क्रोधको मध्येबाट पिउनेछ, जुन चाहिँ उहाँको क्रोधको कचरोमा पनियालो नपारिकन खनिएको छ, अनि पवित्र स्वर्गदूतहरूको सामु र थुमाका सामु त्यो आगो र गन्धद्वारा पीडित पारिनेछ, र तिनीहरूको पीडाको धुवा सदा सर्वदा उमतिर उठिरहनेछ, अनि जसले त्यो पशु र त्यसको मूर्तिको पूजा गर्छन् र जस कसैले त्यसको नामको निशान लिन्छ तिनीहरूले दिन रात विश्राम पाउने छैन, स्वर्गदूतले यो प्रचार गर्छ भनेछ, रोज्नुपर्नेछ। त्यसैले यो त अनुग्रह हो, जसले चेतावनी दिन्छ नि तपाईँलाई, उसले तपाईँलाई प्रेम गर्छ, तपाईँलाई जसले चेतावनी दिन्छ तपाईँले एकदम सुन्नुपर्छ। चेतावनी दिने व्यक्ति तपाईँलाई घृणा गर्ने व्यक्ति होइन, तपाईँको भलो चाहने व्यक्ति हो, तपाईँ अगाडि तपाईँको बाटोमा खाल्डो छ भन्दैछ त्यो चेतावनी दिने व्यक्तिले, अनि सङ्कष्ट कालमा पनि परमेश्वरको अनुग्रह चाहिँ देखिएको हामी पाउँछौँ। अब हामीले तुलना गर्नुपर्छ परमेश्वरको राज्यको प्रबन्धसित सङ्कष्टकाललाई हामीले तुलना गर्दा, अब राज्यको प्रबन्ध चाहिँ हाम्रो यसपछिको अध्ययन हुनेछ, किनभने सङ्कष्टकाल तब समाप्त हुनेछ जब राजा प्रभु येशू ख्रीष्टको खुट्टा चाहिँ यस पृथ्वीमा यरुशलेमको पूर्वपट्टिको डाँडा जैतुनमा टेक्ने चलनेछ र आफ्नो राज्यलाई स्थापना गर्न थाल्नुहुनेछ। त्यो कुरा चाहिँ हामीले मत्ती 24:29-30 अघि पढेका थियौँ र फेरि पनि म पढेर सुनाउनेछु। यहाँ लेखेको छ, यी दिनहरूको सङ्कष्टपछि तुरन्तै सूर्य अन्धार हुनेछ र चन्द्रमाले आफ्नो उज्यालो दिनेछन्, अनि तारा र आकाशबाट खस्नेछ र आकाशको शक्ति र हल्लाइनेछन्, अनि तब आकाशमा मानिसका पुत्रको चिन्ह देखा पर्नेछ, तब मानिसका सबै कुलहरूले विलाप गर्नेछन्, अनि तिनीहरूले मानिसका पुत्रलाई बडो सामर्थ्य र महिमा सहित आकाशका बादलहरूमा आइरहेका देख्नेछन्। त्यसले सबैभन्दा ठूलो सङ्कष्टको समयपछि अब के आउँछ, सबैभन्दा ठूलो आशिषको समय, हजार वर्षको राज्य यो पृथ्वीले देख्न पाउनेछ। तपाईँले एकदम ठुलो आँधी बेरी आइरहेको देख्नु भएको छ कहिले, त्यसमा पर्नु पनि भयो होला, कोही हावाले नै उडाउला जस्तो भयो, एक ठाउँमा रुख समातेर पनि बस्नु परेको छ कि है, मलाई परेछ त्यस्तो एकचोटि यात्रामा। चारैतिर पुरा अँध्यारो हुन्छ, कालो गाडा न गाडा मसी जस्तो त्यो बादललाई चाहिँ पुरै त्यो फैलिन थाल्छ, आँधी सुरु हुन्छ, गर्जन सुनिन्छ, पानी पनि बर्सिन थाल्छ है। तर कहिले काहीँ आँधी चाहिँ छिट्टै सकिन्छ, त्यो यस्तो हुरी हुन्छ कि त्यसलाई त उडाएर लैदिन्छ कता, अनि फेरि घाम उज्यालो देखिन्छ, चारैतिर एकदम शान्त हुन्छ, पात पल्थिङहरू जताततै छन्, अनि रुख हाँगाहरू यत्र त्यत्र छन्, मैले त उठाएको पिलर पनि यस्तो ढल्किएको देखेँ है चितवनमा आएछ नि त्यो आधीपछि है। आकाशमा इन्द्रेणी पनि देखा पर्ला है, यस्तै हुनेछ सङ्कष्टकाल पछिको संसार पनि। मलाई कि चारको दुईमा ल्याएछ धार्मिकताको सूर्य, हाम्रो प्रभु येशूलाई त्यसरी भनेछ, उहाँ चाहिँ उदाउनुहुनेछ, उहाँ निस्कि आउनुहुनेछ। हामी चाहिँ बिहानको ताराको बाटो हेर्दैछौँ अन्धकारको समय अहिले, तर त्यो बेलामा चाहिँ अब उज्यालो दिन हुने समय आयो, परम प्रभुको दिनको समय, येशु ख्रीष्ट यस पृथ्वीमा फर्कनु हुनेछ, त्यो समय चाहिँ अब शान्ति र आशिषको समय हुनेछ, अनि त्यस समय चाहिँ संसारको इतिहासकै सबैभन्दा सुन्दर समय हुनेछ, सबभन्दा नराम्रो समय पनि सबभन्दा राम्रो समय हुनेछ। त्यसैले चाहिँ प्रार्थना गर्न सिकाउनु भयो, तपाईँको राज्य आओस् हो, परमेश्वरको राज्य आउँदैछ, यो सङ्कष्टकाल चाहिँ अपूर्व सङ्कष्टको समय हुनेछ भन्ने कुरा हामी हेर्न चाहन्छौँ। संसारकै सबैभन्दा अन्धकारमय घडी चाहिँ सङ्कष्टकालको समय हो, हुन त हाम्रो संसारमा पटक पटक ठुल्ठुला समस्याहरू आइसके, पार गरिसके, जस्तो कि धेरै अगाडि पनि होइन, हुन त धेरै हामी भन्दा धेरै जसो हामी जन्मिनुभन्दा अगाडिको घटना हो, यो चाहिँ ठुलो ठुलो विश्वयुद्धहरू भयो, पहिलो दोस्रो विश्वयुद्ध, त्यस भयानक महामारीहरू पनि भएका छन्, लाखौँ मान्छे मरेका छन्, भयानक सतावटहरू पनि भएका छन् विश्वासीहरूलाई, अनि दुष्ट मानिसहरू सिंहासनमा बसेर आफ्नो निरङ्कुश शासन चलाएर लाखौँ लाखौँलाई मारेका छन्, अनि त्यस्तो शासकहरू अहिले पनि छन्, उत्तर कोरिया जस्तो देशहरू, सद्दाम हुसेन जस्तो मान्छेहरू, हिटलर जस्तो मान्छेहरू, अनि यी सबै कुराहरू जतिसुकै भयानक किन नहोस् इतिहासको पाना पल्टाउँदाखेरि ओहो कतिजना मैले चाहिँ भन्छ, तर हेर्नुहोस् आउँदै गरेको कुराहरूको तुलनामा चाहिँ पहिलाको त्यो संहार र सङ्कष्ट र महामारी चाहिँ केही पनि होइन, केही पनि होइन अब आउन लागेको तुलनामा, त्यसरी पनि बयान गरेछ भयो, किनभने सबैभन्दा भयानक घडी चाहिँ अब आउन बाँकी नै छ। मानव धेरै आँधी बेरी चाहिँ चले यो संसारमा, अब चाहिँ तुफान आउन लागेको छ भयानक, प्रभुले आफ्नो बताउनु भएको छ, त्यसैले सोच्नुपर्छ हाम्रो समय एकदम छोटो छ यो संसारमा, के को लागि जिउँदैछौँ, यत्रो कुरा किन बताइरहनु भएको हामीलाई, उहाँको जस्तो हाम्रो सोचाइ होस् भनेर, अनि हामी चाहिँ यो नाशवान संसारलाई नै हाम्रो घर नठानोस् भनेर यात्री मात्रै हौ, अनि हामी चाहिँ उहाँको गवाही हुनलाई, उहाँको अनुग्रह प्रकट गर्नलाई चाहिँ हामी जिउनुपर्छ, पवित्र जीवन जिउनुपर्छ, उहाँलाई पहिलो स्थान दिनुपर्छ, उहाँलाई धन्यवाद दिनुपर्छ कि यस्तो खालको प्रतिज्ञाहरू हामीलाई दिनुभएको छ कि हामीलाई बचाउनुहुनेछ, अनि यति विश्वासयोग्य हुनेछ यस्तो बाघी झ्राललाई पनि उहाँले पश्चातापमा डराउन सक्ने भनेपछि कस्तो बुद्धि हो यो, त्यही देखाउन चाहिरहनु भएको छ उहाँले। यस्तो पदहरू छन् हेर्नुहोस् मत्ती 24:21 किनभने त्यस बेला यस्तो महासङ्कट हुनेछ जो पृथ्वीको सुरुदेखि अहिलेसम्म भएको थिएन न त फेरि कहिले हुनेछ। यर्मिया 30:7 अघि पढाए थियौँ, आए त्यो दिन कति डरलाग्दो छ, यसैले त्यो जस्तो अरू कुनै दिन छैन, यो त याकुबको सङ्कष्टको समय हो तर त्यसबाट उपचाइनेछ। दानियल 12:1 अनि त्यस समयमा तिम्रो जातिका सन्तानहरूको पक्षमा, दानियललाई भन्दैछ तिम्रो जाति भनेको इजरायल जातिको पक्षमा खडा हुने ती महान प्रधान माइकल स्वर्गदूत खडा हुनेछन्, अनि यस्तो सङ्कष्टको समय हुनेछ जो कुनै जातिको उत्पत्ति भएको समयदेखि त्यस बेलासम्म कहिले भएको छैन। जातिहरूको उत्पत्ति चाहिँ बाबेलमा भयो, कहिले पनि भएको छैन त्यस्तो घटना। तर एउटा कुरा चाहिँ राम्रो छ सङ्घर्ष कालको बारेमा, अरू सबै कुराहरू नराम्रो छ। एउटा कुरा के राम्रो छ भने त्यो समय छोटो हुनेछ, त्यो धेरै समय लामो हुने छैन। त्यो चाहिँ कति समय लामो हुनेछ दाजुभाइहरू? कुन पदमा लेखेको छ दिदीबहिनीहरू त्यो? त्यो सात हप्ता, एक हप्ता भन्ने कुरा दानियल 9:27 अनि एक हप्ताका निम्ति त्यसले धेरैसँग एउटा वाचा पक्का गर्नेछ अनि त्यस हप्ताको बिचैमा त्यसले बलिदान र भेटी बन्द गरिदिनेछ। शान्ति सम्झौता गरेर ल तिमीहरूको बलिदान चढाउ भन्छ, उनीहरू एकदम गर्न चाहिरहेछ अहिले अनि 3.5 वर्ष उनीहरूले गर्दा गर्दै हो भनेर चाहिँ अब उसलाई बुझ्नुपर्ने हुन्छ, इजरायललाई मार्न खोज्छ अनि त्यो महासङ्कष्ट हुनेछ तर बचाइनेछ भनेछ। अब एकचोटि यो चित्र हेर्नुहोस्, 7 वर्षको सङ्कष्ट काल छ अनि त्यसको 7 वर्षको अन्तमा चाहिँ प्रभु येशु ख्रीष्ट पृथ्वीमा फेरि आउनुहुनेछ 7 वर्षको लगत्तै पछाडि। अब दानियल 9:27 चाहिँ त्यो 7 वर्षको बीचको कुरा गरेको छ दानियल अगमवक्ताले, याद राख्नुहोस् है, त्यो चाहिँ 7 वर्षको साता हो होइन हप्ता, अनि बिचमा भनेपछि अब ठ्याक्कै के हुन्छ, एकातिर 3.5 वर्ष अर्कोतिर 3.5 वर्ष हुन जान्छ। त्यसैले महा सङ्कष्ट काल चाहिँ दोस्रो 3.5 वर्षलाई भनिन्छ अनि त्यो कुरा चाहिँ हामी मत्ती 24:15 हेर्नुहोस् त, प्रभु येशूले नै अब यसको कुरा गर्नुहुन्छ यो 3.5 वर्षको सङ्कष्टहरू त सुरु भइसकेको हुन्छन् है। अनि सङ्कष्ट काललाई चाहिँ नि धेरै ठाउँमा पटक पटक चाहिँ केसँग तुलना गरिएको छ भने प्रसूति वेदनासँग, अर्थात् एउटा स्त्री जसले चाहिँ नानी जन्माउन लागिरहेछ उसलाई चाहिँ ठुलो प्रसूति वेदना हुन्छ, त्यससँग तुलना गरिएको छ। अनि जसपछि चाहिँ एउटा नयाँ युग जन्मिन्छ अनि त्यसैले सङ्कष्टहरू सुरु भइसकेका हुन्छन्। हामी 15 पदमा पुग्दाखेरि त बिचमा पुगेको हुन्छ, अब 3.5 वर्षपछि पुग्दैछ। हेर्नुहोस्, यसकारण प्रभुले भन्नुहुन्छ, जब दानियल भविष्यवक्ताद्वारा भनिएको उजाड पार्ने घृणित वस्तुलाई, दानियल 9:27 भन्दै हुनुहुन्छ उहाँले, अन्त नम्बरहरू त्यहाँ प्रयोग हुँदैन थियो, त्यही कुरा त्यही पद, तिमीहरूले पवित्र शास्त्रमा उभिएको देख्नेछौ, के अरे पवित्र स्थानमा उभिएको देख्नेछौ, पवित्र स्थानमा त्यो मूर्तिलाई जब देख्नेछौ, पढ्नेले बुझोस्, 16 पद, तब यहुदियामा उनीहरू पहाडतिर भागुन्, छानमा उनी चाहिँ आफ्नो घरबाट केही निकाल्नलाई तल नर्नुहोस्, न त खेतमा उनी आफ्नो लुगाहरू निकाल्नलाई फर्केर जाओस्, तर ती दिनहरूमा गर्भवती हुने र दुध खुवाउने लहाए अनि तिमीहरूको भगाई चाहिँ जाडोको समयमा अथवा विश्राम दिनमा नपरोस् भनी प्रार्थना गर। विश्राम दिनको उल्लेख छ, त्यसैले इजरायलको सम्बन्धमा हो। त्यसैले अनि यही घटनालाई चाहिँ प्रकाश 12 चाहिँ उल्लेख छ कि परमेश्वरले अलौकिक तरिकाले उनीहरूलाई चाहिँ लुक्ने ठाउँ दिनुहुन्छ, ख्रिस्ट विरोधीले चाहिँ हात हाल्न नसक्ने ठाउँ, 3.5 वर्षको लागि उनीहरू सुरक्षित हुनेछ। अनि प्रकाशको पुस्तक त्यही ठाउँमा जाउँ, 12 अध्याय, जहाँ चाहिँ यसरी सुरक्षा दिनुहुन्छ भन्ने कुरा। अनि मैले 21 पद पनि पढिदिनु पर्ने थिएँ तर अघि पनि पढायो, किनभने त्यस बेला यस्तो महासङ्कष्ट हुनेछ जो पृथ्वीको सुरुदेखि अहिलेसम्म भएको थिएन न त फेरि हुनेछ, प्रभुले त्यसरी भन्नुभयो। अब चाहिँ प्रकाश 12 अध्यायमा चाहिँ यसरी लेखिएको छ, बाह्रको 6 पदमा इजरायल भागेको, भागो भनेछ अनि परमेश्वरले सुरक्षा दिनुहुन्छ, अनि त्यो स्त्री उजाड स्थानभित्र भागी जहाँ तिनीहरूले उसलाई 1260 दिनसम्म पालन पोषण गरून् भनेर त्यहाँ परमेश्वरद्वारा तयार पारिएको एउटा ठाउँ रहेछ। अब उजाड स्थानमा परमेश्वरले 20 लाख युदीहरूलाई 40 वर्षमा पाउनु भएको थियो, केही गाह्रो छैन उहाँलाई। अनि सङ्कष्टकालको समयको महासङ्कष्टमा चाहिँ यति दिनसम्म उनीहरूलाई चाहिँ हेरचाह गर्नुहुन्छ, कति विश्वासी हुनुहुन्छ। अनि उनीहरूले बुझ्न थाल्छन् यो चाहिँ कसरी भइरहेछ यो है। अनि यो 1,260 दिन भनेको चाहिँ 30 दिनको 1 महिनाको हिसाब गर्दाखेरि 3.5 वर्ष हुन्छ ठ्याक्कै। यही ठाउँ यही समयलाई चाहिँ अर्को तरिकाले पनि बयान गरेको छ प्रकाश 11:2 जहाँ चाहिँ अघिदेखि मैले उल्लेख गरिरहेको जुन कुरा छ त्यो पनि पढ्नेछौँ, तर 2 पदमा हेर्नुहोस् त। तर मन्दिर बाहिरको चोकहरूलाई चोकलाई छोडिदेऊ र त्यसलाई ननपक, किनकि त्यो अन्य जातिहरूलाई दिएको छ। अनि 42 महिनासम्म तिनीहरूले पवित्र सहरलाई खुट्टाले कुल्ची मिल्ची पार्नेछन्, अर्थात् यरुसलेम सहर चाहिँ पुरै अन्य जातिको नियन्त्रणमा हुनेछ 42 महिनासम्म। 42 महिना भनेको फेरि 3.5 वर्ष। 13:5 पदमा, 13:5, त्यो बेलामा ख्रिस्ट विरोधीले चाहिँ आफ्नो अधिकार पुरै चलाउन पाउँछ। पहिलो 3.5 वर्षमा चाहिँ पाइरहेको हुँदैन, तर दोस्रो 3.5 वर्षमा चाहिँ पुरै चलाउँछ। अनि यहाँ 13:5 लेखेको छ, अनि त्यसलाई ख्रिस्ट विरोधीले ठुला ठुला कुराहरू ईश्वर निन्दाहरू गर्ने मुख दियो, अनि त्यसलाई 42 महिनासम्म काम गर्ने अधिकार दियो। त्यसले त्यही 3.5 वर्षको कुरा छ त्यहाँ पनि। अनि 12:14 हेर्नुहोस् त, 12:14 चाहिँ, अनि साँपको सामुन्नेबाट शैतानबाट ऊ त्यस उजाड स्थानभित्र आफ्नो ठाउँबाट उडेर जान सकोस् भनेर त्यस स्त्रीलाई ठुलो चिलका 2 पखेटा दिए। यो चाहिँ कुनै न कुनै अहिले हामी ठ्याक्कै बुझ्दैनौँ कसरी हो यो है, कोही कोहीले चाहिँ प्लेनमा उडाएर लान्छ इत्यादि भन्छ हुनसक्छ, तर उनीहरूलाई चाहिँ छिटो छिटो पखेट यो चिलको पखेटाको प्रतीकले चाहिँ उनीहरू एकदम छिटो उनीहरूलाई चाहिँ सुरक्षाको ठाउँमा लुकाइन्छ, जहाँ एक समयहरू र आधा समयको निम्ति उसको पालन पोषण हुनेछ। एक समय भनेको 1 वर्ष, समयहरू 2 वर्ष 3 वर्ष भयो, र आधा समय भनेको आधा वर्ष 3.5 वर्षको कुरा हो। अनि यो समय चाहिँ छोटो समय पनि भनेछ, जुन चाहिँ शैतानलाई पनि थाहा छ 12:12। यसकारण यी स्वर्गहरू र तिनमा बास गर्नेहरू रमा पृथ्वी र समुद्रका बासिन्दाहरूलाई हाय, किनकि शैतान रिसले आगो भएर तल तिमीहरूका आएको छ, किनकि त्यससँग समय छोटो छ भने त्यसलाई थाहा छ। यहाँ के बताएको छ भने शैतान अहिले चाहिँ दोष दिनलाई माथि जान सक्छ स्वर्गमा, उसको पदमा त छैन तर दोष दिन चाहिँ गइरहेछ दिन रात परमेश्वरको सामु दोष लगाउँछ भने चाहिँ 12:10 पदमा माथि। तर अब चाहिँ अब सक्यो उसको समय निस्क्यो भनेपछि ऊ चाहिँ निस्किनुपर्छ, अनि तल पृथ्वीमा आएर चाहिँ उसको भयानक उपद्रव सुरु हुन्छ। अब यस समयको अध्ययन गर्नलाई चाहिँ त्यसका प्रमुख व्यक्तित्वहरूलाई एकचोटि विचार गर, सङ्कष्टकालको घटनाक्रममा मुख्य मुख्य भूमिका खेल्ने व्यक्तिहरू को हुन्। एक त त्यही ख्रिस्ट विरोधी हो जसलाई चाहिँ पापको पुरुष भनेको छ, पशु भनिएको छ इत्यादि, तर अर्को व्यक्ति पनि छ जसलाई चाहिँ झुटो अगमवक्ता भनेछ, त्यो चाहिँ यहाँ प्रकाश दिएर ध्यानमा छ। यो व्यक्ति को है, यो चाहिँ ख्रिस्ट विरोधीको प्रचारक हो, प्रभु येशूको अग्रदूत चाहिँ बप्तिस्मा दिने यूहन्ना भाइ जस्तै ख्रिस्ट विरोधीको अग्रदूत चाहिँ यो झुटो अगमवक्ता हो। उसले नै भन्छ मसीह उहिने हो, राजा उहिने हो, उसलाई पूजा। अनि यो अगमवक्ताले त आश्चर्यकर्म पनि गर्छ, शैतानको शक्तिले आकाशबाट आगो पनि झार्छ भने चाहिँ यहाँ पढ्छौँ प्रकाश 13:11-18 हो यो दोस्रो महत्वपूर्ण व्यक्तित्व। 11 पद, अनि मैले अर्को पशुलाई पृथ्वीबाट निस्कने गरेको देखेँ। अब पहिलो पशु त ख्रिस्ट विरोधी हो, दोस्रो पशु को हो, अनि भेडाको पाटो जस्तो देखिन्छ उ त ओहो है एकदम सोझो जस्तो छ, जसका 2 सिङ थिए अनि त्यो अजिङ्गर जस्तो बोल थियो, उसको बोली चाहिँ शैतानबाटै प्रेरित छ बारबल, अनि त्यसले पहिलो पशुको त्रिस विरोधीको सारा अधिकार त्यसका सामु चलाउँछ अनि पृथ्वी र त्यसमाथि बस्नेहरूलाई पहिलो पशुलाई दण्डवत गर्न लाउँछ जसको मृत्युसम्म पुर्याउने चोट निको भएको थियो। अनि त्यसले ठुला ठुला चिन्हहरू देखाउँछ। अब यसैको लागि तयार भइरहेछ अहिले सबै अधिकांश इसाई भनौँदाहरू चाहिँ चिन्हहरूको पछि लागिरहेछ। केही दर्शन भन्नासाथ दगुर्छन्, चङ्गाई भन्नुसाथ दगुर्छन्, महोत्सव भन्नसाथ दगुर्छन्, उनीहरू सब यही दिनको लागि तयार भइरहेछ। त्यो दिन चाहिँ उनीहरू यही त हो नि भन्न थाल्छ, यही हो भन्न थाल्छ। उनीहरूले चाहिँ जस जसले मुक्ति पाएछन् उनीहरू त त्यही समयमा पुग्नु छ। यहाँसम्म कि मानिसहरूले सामु आकाशबाट पृथ्वीमाथि आगो झार्छ। अब यो देखेपछि त यो पशु साँच्चै नै परमेश्वर हो, उनीहरूले पशु भन्दैन हामीलाई चाहिँ उसको चरित्र बताउन पशु भनेको उसलाई त एकदमै सुन्दर सुन्दर नाम दिएको अवश्य हुन्छ। चौध पद र पृथ्वीमाथि बस्नेहरूलाई जुन पशुलाई तरवारको चोट लागेको थियो यसबाट के बुझ्नुहुन्छ भने कुनै लडाईँ भएको थियो त्यहाँ जसमा चाहिँ उसलाई चोट लागेको थियो। तर चोट लागेको थियो भने चाहिँ तर यो प्रचारकले यो झुटो अगमबक्ताले सबैलाई चाहिँ मरेको थियो भन्ने पारिदिन्छ अनि झिउँदो भयो भन्ने पारिदिन्छ र बाँच्यो, चोट लागेको थियो बाँच्यो, त्यसको मूर्ति बनाओ भन्दै त्यसले त्यस पशुका सामु देखाउन पनि त्यसलाई दिएका चिन्हहरूद्वारा पृथ्वीमाथि बस्नेहरूलाई धोका दिन्छ। त्यस्तो कुराहरू विश्वास गर्ने यति तयार भइसक्यो मान्छेहरू, नाइजेरियामा बौरेर उठ्यो रे अनि सिरी त्यता उता पठाइरहेछन्, म नरक गएर आएर पनि देखेँ भन्ने यस्तो व्यक्तिहरू अहिले सुनिन्छन्। अनि चर्च जानेहरू यस्तै कुरा सुन्न चाहिँ उनीहरूको कान सिलाइरहेछ। पन्ध्र पद अनि त्यस पशुको मूर्तिले बोलोस् साथै त्यस पशुको मूर्तिलाई पूजा नगर्नेहरू सबैलाई मारिने गराओस् भनेर त्यसलाई त्यस पशुको मूर्तिमा सास हाल्ने अधिकार दियो यो झुटो गम्बक्ताले यस्तो गर्छन्। स्वर पदन त्यसले साना र ठुला धनी र गरिब स्वतन्त्र कमाराहरू सबैलाई सुन्नुहोस् त तिनीहरूको दाहिने हातमा अथवा तिनीहरूको निधारहरूमा एउटा निशान लिन लगाउँछ। ठ्याक्कै हामीलाई थाहा छ नि अनि होइन टुङ्गो नलाग्ने यहाँ परिकल्पनाहरू निस्किन्छन् त्यो गरेर केही कामै छैन है। यो चाहिँ जति हामीलाई पता छ त्यतिमै हामी सीमित हौ, केही न केही चिन्ह हो, त्यो चिन्हले चाहिँ म ख्रिस्ट विरोधीको हुँ भन्ने जनाउने हो त्यति हो है। अनि त्यसैले कुनै न कुनै उसको आइडेन्टिफिकेसन नम्बर उसको नागरिकता नम्बर भने जस्तै उसले चाहिँ पाउँछ है। अनि उसले लिन्छ, जसले लिन्छ, लिएन भने के हुन्छ सत्रपद अनि जससँग त्यो निशान वा त्यस पशुको नाम वा त्यसको नामको संख्या त्यसले बाहेक अरू कसैले पनि किन्न वा बेच्न नपाउने हुन्छ। भनेपछि ख्रिस्ट विरोधीको पुरै नियन्त्रणमा हुन्छ सारा विश्व विश्वको अर्थतन्त्र पुरै उसको हातमा। अब यस्तो त कसैले पनि गर्न सकेको छैन अहिलेसम्म, शैतानले नै यो सम्भव गराउँछ, परमेश्वरले अनुमति दिनुहुन्छ। बुद्धि यहाँ छ, जससँग समझ छ भनेको मतलब हिसाब निकाल भन्दैछ, सोच विचार गर, त्यस उसले त्यस पशुको संख्याको हिसाब निकालोस् किनकि यो एउटा मानिसको संख्या हो अनि त्यसको संख्या चाहिँ 666 हो। छ चाहिँ सातभन्दा एक कम हो, सात चाहिँ पूर्णताको संख्या हो बाइबलमा जहिले पनि है। सात धेरै पटक त्यो सात त्यसरी प्रयोग भएछ, छ भनेको चाहिँ अपूर्ण अनि त्यो चाहिँ मान्छेको संख्या हो भनेछ। अनि यो चाहिँ मानिसलाई नै पुज्ने मानिसलाई नै ईश्वर बनाइरहेको समयमा चाहिँ उनीहरूको त्यो आइडेन्टिफिकेसन नम्बर बनाऊ चाहिँ कुनै न कुनै हिसाबले योसँग सम्बन्धित छ। त्यसैले दोस्रो व्यक्तित्व चाहिँ झुटो अगमबक्ता, तेस्रो व्यक्तित्व चाहिँ शैतान हो। हामीले धेरैचोटि पढिसक्यो अनि उसलाई चाहिँ ल दिदी बहिनीहरू भन्नुहोस् त कुन चाहिँ शब्दले जनाइएको छ प्रकाशित पुत्रमा पटक पटक, कुन चाहिँ नामले के अरे शैतानलाई कुन चाहिँ नामले जनाइएको छ, एउटा चित्रात्मक शब्दद्वारा अझिङ्ग। अनि के को सम्झना गराउँछ दाजुभाइ यसले हामीलाई कहाँ को सब कुन घटना अदनको बगैँचा त्यो पुरानुसार भनेछ नि दिहाल्नुहोस्। अनि अर्को महत्त्वपूर्ण व्यक्तित्व चाहिँ व्यक्तित्व भन्दा पनि अब एउटा स्त्री भनेको छ तर त्यो चाहिँ इजरायल जातिलाई जनाउनलाई प्रकाश बाह्रमा ईश्वरी हेर्नुहोस् त अनि यो स्त्री भन्दा चाहिँ एउटा निश्चित एउटा एउटा आइनाको कुरा गरेको होइन भन्ने त्यतिकै बुझिन्छ। हेर्नुहोस् न, यो अर्कै अर्थ हुनुपर्छ भनेर बुझिन्छ। बाह्रको एक, अनि स्वर्गमा एउटा ठुलो चिन्ह देखा पर्यो, ठुलो चिन्ह, घाम ओढेकी एउटी स्त्रीले। अब एउटा एउटा आइमाले घाम त ओढ्न सक्दैन, त्यसैले यो चाहिँ साङ्केतिक भाषा हो। घाम एकदम विशेष व्यक्ति छ, यो घाम ओढेको छ, उसका पाउमा नि जुन छ, उसको शिर माथि कतिवटा ताराहरूको एउटा मुकुट छ, बाह्रवटा। त्यसले हामीलाई चाहिँ अब अर्थ दिइहाल्छ, इजरायलको बाह्र कुल, बाह्र तारा, अनि युसुफको सपनामा बाह्रवटा ताराहरू देखे, घाम र जुन पनि देखाएको थियो, यो चाहिँ इजरायल हो। अनि हामीले यहाँ पढ्छौँ उसको एकदम केन्द्रमा छ, यो पुरा सङ्कष्टकालमा छ, मण्डली होइन, मण्डली त हामी छैन, हामी स्वर्गबाट स्वर्गमा हुन्छ, हाम्रो अर्कै भइरहन्छ त्यहाँ, हाम्रो ख्रिस्टको सामु हाम्रो न्याय छ, हाम्रो इनामहरू दिने इत्यादि काम भइरहन्छ, र सायद हामीलाई यहाँ के भइरहेछ त्यो पनि हामीलाई केही झलकहरू अवश्य दिनुहुन्छ होला। अनि यहाँ अर्को समूह चाहिँ के हो भने विश्वका जाति जातिहरू, बाह्र एकचोटि पल्टाउँ है, जक्रिया बाह्रको नौमा पल्टाउँदा, जक्रिया बाह्रको नौ, विश्वका अन्य जातिहरू पनि उनीहरूको केही मुख्य भूमिका छ। यहाँ विरुद्धले सारालाई राज्य गर्न थाल्छ र उनीहरूलाई शैतानले प्रयोग गर्न खोज्छ इजरायललाई नष्ट गर्न। जक्रिया बाह्रको नौ, अनि तपाईँले छ नि यदि खबरहरू यसो हेर्नु भएको छ भने इजरायलको बारेमा पढ्ने गर्नुहुन्छ भने इजरायलको साथी नै छैन अहिले, है इजरायललाई साथ दिने कुनै पनि राष्ट्र छैन। अमेरिका थियो, अब अमेरिका पनि हात झिक्दैछ, इजरायल एक्लो भाषा, त्यसैले इजरायल चाहिँ उनीहरू एकदम उनीहरूको हतियारहरूलाई अरूको भन्दा शक्तिशाली बनाउन उनीहरू धेरै खर्च गर्छन्। अब ज्यान जोगाउनु पर्छ उनीहरूलाई, तर उनीहरू परमेश्वरमा चाहिँ भरोसा गर्दैन। उनीहरूको आफ्नै बाइबलमा लेखेको छ घोडामा भरोसा गर्नु, मेरो तरवारले मलाई छुटकारा दिँदैन, तपाईँ नै मेरो उद्धारक, त्यस्तो कुराहरू चाहिँ दाउदले भने जस्तै कुरा गरिरहेछन्। उनीहरू चाहिँ आफैमा भरोसा गरिरहेछन्, साह्रै दुःख पार्नुपर्छ उनीहरूले चाहिँ, उनीहरूको होस खुल्नलाई चाहिँ, अनि सङ्कष्टकाल चाहिँ याकुबको दुःखको दिन। बाह्रको नौमा हामी पढ्छौँ, अनि त्यस दिनमा यस्तो हुनेछ यरुसलेमको विरोधमा आइलाग्ने सबै जातिहरूलाई म नष्ट पार्न चाहन्छु। उहाँको उहिलेको प्रतिज्ञा छ अब्राहमसित, इजरायल नष्ट पार्न सकिँदैन। चौधको दुई, जक्रिया चौधको दुई, किनभने म सबै जातिहरूलाई यरुसलेमको विरोधमा लडाई गर्न भेला पार्नेछु। उहाँको त यस्तो योजना रहेछ, उनीहरूलाई जम्मा पार्नुहुन्छ नि, नष्ट गर्नुहुन्छ, अनि यो सहर कब्जा गरिनेछ, घरहरू लुटिनेछन् र स्त्रीहरू भ्रष्ट पारिनेछन्, अनि यस सहरको आधा भाग निस्केर कैदमा जानेछ, अनि यस प्रजाको बाँकी रहेका मानिसहरू यस सहरबाट नष्ट पारिने छैन। त्यसैले अन्य जातिहरूको भूमिका, अनि सबभन्दा मुख्य व्यक्तित्व यो सङ्कष्टकालको अन्तमा चाहिँ आउनुहुने राजा प्रभु येशु ख्रीष्ट। प्रकाशको 19:11-16 हामीले पढ्नु पर्नेछ, प्रकाशको 19:11-16 यहाँ पढ्छौँ। सङ्कष्टकालको अन्तमा यहुन्नाले यो दर्शन देख्यो, प्रकाश 19:11, अनि मैले स्वर्ग खोलिएको देखेँ, अनि हेर एउटा सेतो घोडा, अनि त्यसमाथि बस्नुहुने चाहिँ विश्वासयोग्य र सत्य भनिनुहुन्छ, अनि उहाँले धार्मिकतामा न्याय र लडाई गर्नुहुन्छ, उहाँका आँखाहरू आगोको ज्वाला जस्तै थिए र उहाँको शिरमाथि धेरै मुकुटहरू थिए, अनि उहाँको एउटा नाम लेखिएको थियो जसलाई उहाँले बाहेक अरू कसैले जान्दैन थियो, अनि उहाँले रगतमा चोपिएको पोसाक पहिरनु भएको थियो, अनि उहाँको नाम परमेश्वरको वचन भनिन्छ, अनि सेता र शुद्ध मिहीन मलमल वस्त्र पहिरेका स्वर्गमा भएका सेनाहरू विश्वासीहरू सेता घोडाहरूमा उहाँका पछि पछि लागे, अनि यही तरवारले उहाँले जाति जातिलाई हिर्काउन् भनेर उहाँको मुखबाट एउटा लाग्ने तरवार निस्कन्छ, अनि उहाँले फलामको डण्डाले तिनीहरूमाथि शासन गर्नुहुनेछ, अनि उहाँले सर्वशक्तिमान परमेश्वरको भयानक रिस र क्रोधको मध्यको कोल कुल्सिमिल्सी गर्नुहुनेछ, अनि उहाँको पोसाक र उहाँको तिग्रामा राजाहरूको राजा र प्रभुहरूका प्रभु भन्ने एउटा नाम लेखिएको छ। त्यसैले संकष्ट कालको समयमा पृथ्वीमा एउटा व्यक्ति चाहिँ उपस्थित हुने छैन, त्यो व्यक्तिलाई चाहिँ दुलही भनेको छ, त्यो चाहिँ मण्डली हो, किनभने उहाँले चाहिँ प्रतिज्ञा दिनुभएको छ। प्रकाश दिनको दास धेरैचोटि पढिसके, म त्यो घडीबाट तिमीलाई बचाउनेछु, तिमीले चाहिँ मलाई इन्कार गरेको संसारको बीचमा विश्वास गर्यो, मेरो धीरजको वचन पालन गर्यो, अनि त्यसैले प्रकाश चार अध्यायदेखि 19 अध्यायसम्म तपाईँ पढ्नुहोस्, दुई दुईदेखि खोज्नुहोस्, तपाईँले मण्डली भनेको त्यहाँ भेट्नुहुन्न, त्यो शब्द पनि पाउनुहुन्न। त्यसैले मण्डली चाहिँ संकष्ट काल भएर जाने छैन, यो निश्चित कुरा धेरै अरू आधारमा पनि पुष्टि छ, अनि त्यो अध्ययन त छुट्टै हामी एउटा एक घन्टा अध्ययन गर्न सक्ने अझ अझ बढी। त्यसैले हामी यहाँबाट बुझ्छौँ कि संकष्ट कालभन्दा अगाडि नै मण्डली चाहिँ उठाइ लगिसकेको छ। पहिलो त्यसले कि चारमा हामीले हेरेका थियौँ, अनि त्यो चाहिँ कुनै पनि बेला हुनेछ, त्यसैले त्यसको लागि कुनै चिन्ह हामी हेरिरहेको छैनौँ। यो चिन्ह पुरा भएपछि उहाँ आउनुहुन्छ भन्ने छैन, उहिले नै हेरिरहेका थिए पावलकै समयमा, जीव आउनुहोस् प्रभु यहुन्नाले भन्दै थिए झन्डै 1900-2000 वर्ष अगाडि। त्यसैले हामी त धेरै ढिलो भइसक्यो, अब धेरै नजिक आइपुगिसकेका छौँ। त्यसैले दुईवटा चित्रणहरू विचार गरौँ। नुहको जलप्रलयको भयानक इन्साफ आउनु अगाडि चाहिँ एकजना को थियो उसको नाम, उसलाई स्वाटे माथि लानु भयो, हनोक, हनोक चाहिँ हामी उठाइ लगिने मण्डलीको चित्रण हो, अनि जलप्रलयको इन्साफ चाहिँ संकष्ट कालको चित्रण हो। र जलप्रलयमा चाहिँ तर 8 विश्वासी बाँचेका छन् जहाजभित्र, नुह र उसको परिवार, अनि उनीहरू चाहिँ संकष्ट कालमा बच्ने विश्वासीहरूको चित्रण हो, जो चाहिँ नयाँ संसारमा प्रवेश गरे नुह र उसको परिवार। त्यस्तै संकष्ट कालमा बस्ने विश्वासीहरू जो मारिँदैनन्, उनीहरू चाहिँ त्यो प्राकृतिक शरीरमै, यही मासु र रगतकै शरीरमै उनीहरू चाहिँ 1000 राज्यभित्र चाहिँ बस्नेछ, अनि उनीहरूकै सन्तान वृद्धि हुँदै संसार चाहिँ त्यो बेलामा एकदमै ठुलो जनसङ्ख्या हुनेछ, पिर नगर्नुहोस्, खान प्रशस्त हुनेछ। यो संसार बासमा परमेश्वरले डिजाइन गरेकोले यहाँ प्रशस्त पुग्ने गरिकन उहाँले बनाउनु भएको छ, यदि यसलाई सदुपयोग गरे भने। अविश्वासले चाहिँ भन्छ, ओ मान्छे धेरै हुन थाले यो, अब त्यसैले गर्दाखेरि यो ठुला ठुला राष्ट्रहरूले चाहिँ के गरे भने एउटा अभियान चलाए, हामी चाहिँ यो ठुल्ठुलो यो ठुलो हुन दिनु भएन, यो देश इन्डिया त बढ्दै ठुलो भयो, चीन पनि धेरै ठुलो भयो, त्यसैले चाहिँ हामी चाहिँ अब एउटा व्यापक हामी अभियान सुरु गरौँ। उनीहरूको यो सोचाइ हो पहिलादेखि, अनि त्यसैले उनीहरूले चाहिँ खालि दुईवटा मात्र बच्चा, त्यो बाइबलबाट आएको है, दुईवटा मात्र, त्यो नै एकदम बुद्धिमान हो, त्यो नै सभ्य हो, त्यो नै एकदम, त्यो त मान्छेले चाहिँ नियन्त्रण गर्न खोजेको परिवार नियोजन हुन्छ, त्यसलाई परिवार नियोजनको विरुद्धमै त म होइन, तर मैले भन्न खोजेको चाहिँ यो चाहिँ मानव सोचाइहरू एकदम व्यापक छ, सबैलाई जाँच्नुपर्छ। धर्मी जनको त छोराछोरीहरू इनाम हुन्, गर्वको फल, एउटा योद्धाको काँड ठोक्रामा भएको काँडहरू जस्तो हुन् भने छ। अहिले छ नि, तपाईँले सुन्नुभएको छ नि, इन्डियामा के भन्न थालेछ भने हिन्दू गुरुहरूले चाहिँ अब कम्तीमा हिन्दू परिवारहरूले चाहिँ 5 छोराछोरी जन्माउनुपर्छ, कम्तीमा 5 भन्दैछ, यो 1-2 अगाडि भयो मैले सुनेको, किन उनीहरूले के सोच्दैछ भने सङ्ख्यामा बल हुँदो रहेछ, सङ्ख्यामा बल हुँदो रहेछ, अनि उनीहरूले चाहिँ त्यो चाहिँ अभियान गर्न खोजिरहेछ, जे होस् त्यसलाई एकतिर राखौँ। कुनै आशा छ त यस्तो संकष्ट कालको समयमा? कतिले के सिकाउँछ भने राप्चर भन्नु हुनुभन्दा अगाडि जसले सुसमाचार सुनेर विश्वास गरेनन् उनीहरूले चाहिँ संकष्ट कालमा विश्वास गर्न सक्दैनन् भनेर सिकाउँछ, अनि उनीहरूले चाहिँ दोस्रो थेसलोनिकेलाई यसको आधार बनाउँछ, त्यहाँ पढ्दा हुन्छ एकचोटि, दोस्रो थेसलोनिकी 2:10 देखि 12 पदमा चाहिँ यस्तो लेखिएको छ, र नष्ट हुनेहरूको मध्यमा अधर्मका सबै प्रकारका धोकाबाज जीका साथमा हुन्छ किनभने मुक्ति पाउनको निम्ति तिनीहरूले सत्यको प्रेम ग्रहण गरेन अनि यही कारणले गर्दा तिनीहरूले झुटलाई विश्वास गरून् भनेर परमेश्वरले तिनीहरूका ठूलो भरमाउने शक्ति पठाउनुहुनेछ सत्यलाई विश्वास नगर्नेहरू तर अधर्ममा खुसी मान्नेहरू सबैले दण्ड पाउन् भनेर र उनीहरूले भन्छन् त्यसैले अब मण्डली युगमै विश्वास गरेन भने अनि त्यो व्यक्ति सङ्कष्टकालमा पस्यो भने उसले चाहिँ मुक्ति पाउन सक्दैन भनेर चाहिँ कतिको भनाइ छ तर वास्तव यो पदहरूलाई राम्रोसँग हेऱ्यो भने त्यो सिकाएको या छैन यो खण्डले चाहिँ र्याप्चर अगाडि सत्यलाई इन्कार गरेकोहरूको बारेमा कुरा गरेको होइन तर सङ्कष्टकालमा नै सत्यलाई इन्कार गर्नेहरूको कुरा गरेको हो त्यो प्रश्न देखिन्छ यहाँ उनीहरूले चाहिँ र्याप्चर अगाडि उनीहरूले चाहिँ के अरे सत्यलाई इन्कार नगर्ने भइकन गरेको कुरा नगरिकन बरु सङ्कष्टकालमा एउटा झुटलाई एउटा विशेष झुटलाई उनीहरूले विश्वास गरेकोले उनीहरू नष्ट हुनेछन् भनेछ अनि सङ्कष्टकालको विशेष झुट के हो त्यो ख्रिस्ट विरोधी उसको मूर्ति ऊ ईश्वर हो त्यो चाहिँ विशेष झुट हो सङ्कष्टकालको झुट त्यसलाई विश्वास गर्नेहरू चाहिँ नाश हुन्छ भनेको किनभने उनीहरूले सुझबुझले नै पशुको चिन्ह लिनेछन् सुझबुझले एउटा मान्छेलाई दण्डवत गर्नेछन् उनीहरूलाई स्वर्गदूतहरूले पनि यहाँ चेतावनी दिइसक्यो दुईजना साक्षीहरूले आश्चर्य कर्महरू देखाएर साक्षी दिइसक्यो 144,000 प्रचार गरिसक्यो तै पनि उनीहरू चाहिँ त्यही मूर्तिलाई नै पूजा गर्छन् ख्रिस्ट विरोधीलाई नै ईश्वर भन्छन् हो उनीहरूको कुरा गरेको यहाँ राप्चर अगाडि सुसमाचार सुनेर विश्वास नगर्नेहरू सङ्कष्टकालमा विश्वास गर्न सक्दैनन् भन्न खोजेछ उनीहरू स्वेच्छापूर्वक उनीहरूले शैतानको पछि लागे त्यसैले उनीहरू दण्डित हुनेछन् भनेर त्यसैले सङ्कष्टकालमा चाहिँ एकदम प्रष्ट हुनेछ मानिसले परमेश्वरलाई दण्डवत गर्न सक्नेछ गर्नेहरू पनि हुन्छन् धेरैजना मर्नेछ तर अर्कोतिर आफ्नो ज्यान शारीरिक ज्यान बचाउनलाई परमेश्वरको भन्दा मान्छेको डर मानेर उनीहरू चाहिँ एउटा मान्छेलाई दण्डवत गर्नेछ त्यसैले हामीले तरै पनि हामीले के कुरामा ध्यान दिनुपर्छ भने जुनसुकै समयमा जिउने व्यक्ति किन नहोस् अहिलेको अनुग्रहको प्रबन्धमा अथवा जुनसुकै बेलामा सत्यलाई अस्वीकार गर्नु भनेको सधैँ डरलाग्दो कुरा हो तपाईँहरू जो चाहिँ यहाँ हुनुहुन्छ र सत्यहरू सुनिरहनु भएको छ तर विश्वास गर्नु भएको छैन यहाँ हृदयमा भित्र साँचो विश्वासी हुनु भएको छैन ज्यादै डरलाग्दो कुरा मुक्ति पाउने समय आज भोलि होइन तपाईँ सोच्नु होला म सङ्कष्टकालमा विश्वास गर्छु त्यसमा अब आज तपाईँ विश्वास गर्नुहुन्न भने तपाईँ त्यो दिनमा विश्वास गर्नुहुन्छ भनेर तपाईँले कसरी भन्न सक्नुहुन्छ तपाईँले आज इन्कार गर्नुहुन्छ भने त्यो दिन तपाईँले कसरी विश्वास गर्नु भन्नुहुन्छ आज त सजिलो छ आजको सतावट यदि छ भने केही पनि हो अलिकति खिसी गर्ला अलिकति बाहेक गर्ला अलिकति पनि के भन्ला अनि अहिले सजिलोमा विश्वास नगर्नेहरू त्यो बेलामा कसरी विश्वास गर्छु भन्न सक्छ साह्रै कष्टमा पर्नेछन् त्यो बेला धेरैले आफ्नो विश्वासको निम्ति आफ्नो प्राण गुमाउँछन् गुमाउनेछन् अनि त्यसैले आज अस्वीकार गर्यो भने भोलि पनि अस्वीकार गर्ने खतरामा छन् मौका भए तापनि अनि अविश्वासमा आज रहनेहरू भोलि पनि अविश्वासमै रहने सम्भावना धेरै छ तर अर्कोतिर चाहिँ सत्य विरोधीलाई परमेश्वरले पछि बचाउनै सक्नुहुन्न भन्ने चाहिँ भनेको छैन अहिले सत्य विरोधी पनि पछि बचाउन सक्नुहुन्छ पावललाई विचार गर्नुहोस् अनुग्रहको नमुनाको स्वरूप उसलाई नै दिएछ प्रमुख त मै हुँ पापी भनेछ मलाई त बचाउनु भयो जसलाई पनि सक्नुहुन्छ त्यसैले आजै मुक्ति पाउनु भएको छैन भने अनि विश्वासी हुनुहुन्छ भने चाहिँ तपाईँले यसरी सोच्नुहोस् कि अब म प्रभु यीशुको र्याप्चरको आगमनको लागि चाहिँ म तयार हुनुपर्छ प्रश्न कसरी तयार हुने हामीलाई बताउनु भएको छ स्पष्ट साथ एउटा दास जस्तो हुनुपर्छ मालिक पर गएको छ अनि त्यो दास चाहिँ मालिक अझै आउन सक्छ भनेर काम गरिरहेको छ उसको घर मिलाइरहेको छ उसको सफासुग्घर गरिरहेको छ अझै आउन सक्छ हुन त मालिकले कहिले आउँछ भनेको छ होइन अनि क्रिङ घन्टी बज्दाखेरि चाहिँ ऊ दौडेर गएर ढोका खोलिदिन्छ तयार छ अनि उसको बत्ती बलिरहेको छ कम्मर कसिएको छ भनेको मतलब ऊ प्रभुको सेवा गरिरहेको छ र प्रभु यहीँ भए जस्तै जिइरहेको छ ऊ चाहिँ प्रभु ढिलो गर्नुभयो त्यसैले भनेर अनि त्यहाँ झगडा गर्न थालेछ अरू दासहरूलाई पिट्न थालेछैन, त्यो दृष्टान्त होइन, म लुका बाह्रबाट भन्दैछु छोटकरीमा है। त्यसैले विश्वासी हुनुहुन्छ भने तपाईँ के गर्दै हुनुहुन्छ, के कुरालाई ठुलो बनाउनु भएको छ? जुनसुकै कुरा किन नहोस् तपाईँको भनौँ न त्यसलाई चाहिँ एउटा तल्लो तहतामा राखिनुपर्छ। त्यसलाई जुनसुकै कुरा ख्रिस्टलाई पहिलो प्रेम दिनै पर्छ। यत्रो प्रेम गर्नुभयो तपाईँलाई, आफ्नो प्राण दिनुभयो, यस्तो वचनबाट उहाँले प्रकाश दिनुभएको छ भविष्यको बारेमा, इनाम दिने प्रतिज्ञा दिनुभएको छ, गवाही हुने मौका दिनुभएको छ, पवित्र आत्मा दिनुभएको छ, म सिकाउँछु, डोर्याउँछु, सम्झाउँछु तिमीलाई, म सबै गर्छु भन्दा भन्दै पनि हामी संसारको लागि नै हामी जिउन थाल्छौँ। सांसारिक सल्लाह सुनेर चाहिँ खै अब चाहिँ प्रभु सेवा गर्न त मन लाग्थ्यो, दुई चार वर्ष चाहिँ यसो विदेश जानु पर्ला भन्न थाल्छौँ। जानु नि यहाँ मण्डली अखबार हुनुहुन्छ, उहाँहरूको त्यहाँ गयो भने युवाहरू सबै विदेशमा, के को लागि जिइरहेको छ उनीहरू प्रश्न उठ्छ, के उनीहरूले हाम्रो हामीले यहाँ सुनेको प्रभुलाई चिनेछन् त? साँच्चै चिनेकाहरू पनि छन्, तर उनीहरूले चाहिँ बुद्धिमानी निर्णयहरू गरिरहेछन्। हामी आफ्नै विषयमा चाहिँ होसियार हौँ, अरूको लागि पनि हामी नमुना भइदिउँ, घजघच्याउँ अरूलाई है, सम्झाउँ, सिकाउँ, हामी चाहिँ ईश्वरीय प्रेमले प्रेम गरौँ। भनेको मतलब चाहिँ ठिक बाइबलीय कुराहरू बोलौँ, आफै पनि गरौँ, अरूलाई पनि भनौँ। प्रभुले हामीलाई सहायता गर्नुभएको होस्। आउनुहोस् हामी प्रार्थना गरौँ। प्रभु तपाईँको हातमा राख्छौँ हाम्रो दिनुभएको सत्यताहरूद्वारा तपाईँको जनहरूलाई साथ दिनुहोस्, बलियो बनाउनुहोस्, प्रार्थना गर्छौँ प्रभु यीशुको नाममा।